أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين فإنه ناصر وخير معين. الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله الآدم في الأرضين روحي وأرواح العالمين لتراب مقدمهم فداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا. بل درود بجي محمد وآل محمد.
اللهم صل على محمد وآل محمد وعجل فرجه.
سورة تحریم میں اللہ تبارک و تعالیٰ ارشاد فرما رہا ہے: اے ایمان لانے والوں، اپنے آپ کو اور اپنے گھر والوں کو جہنم کی آگ سے بچاؤ. سورة تحریم کا یہ ارشاد کہ ایمان لانے کے بعد عملی طور پر انسان اپنے آپ کو اس آتش جہنم سے بچائے کہ جو اس کی سعادت اور خوشبختی کی راہ میں رکاوٹ ہے. اس آئے مجیدہ کے تحت انسان پر لازم و ضروری ہے کہ وہ اپنی زندگی کی حفاظت کے لیے کوشش کرے. ہمارا موضوع آج کی نشست میں اور اس کے بعد والی نشست میں سیرت جناب زہرا سلام اللہ علیہا سے خانوادے کے اصول اور قوانین ہیں کہ سیرت جناب زہرا سلام اللہ علیہا میں ایک خاندان کو کیسے اور کس نگاہ سے بیان کیا گیا ہے، اور وہ کون سے قوانین ہیں کہ جن کی جانب معصومین علیہ الصلوۃ والسلام نے ہماری رہنمائی فرمائی ہے. کیونکہ موضوع کی اطلاع کچھ تاخیر سے ملی، جس کی وجہ سے جو میں چاہ رہا تھا وہ چیز میں مہیا اور آمادہ نہیں کر سکا. لیکن اگر اسی کو تھوڑا سا اور مختلف انداز سے دیکھا جائے تو خانوادہ، گھرانہ، فیملی اور فیملی لائف کو اہل بیت علیہ الصلوۃ والسلام کی سیرت میں ایک جامع انداز سے بیان کیا گیا ہے. اور اگر اس کا کوئی یوں کہوں کہ نمونہ اور اس کی کوئی مثال اگر ہم پیش کرنا چاہیں تو وہ حدیث قصہ ہے. حدیث قصہ در حقیقت ایک ایسا منشور ہے خاندانی نظام زندگی کا کہ جس میں تین کیٹیگریز کو بیان کیا گیا ہے. یعنی ایک گھرانہ جن طبقات پر مشتمل ہوتا ہے، ان تینوں طبقات اور ان کے مابین کردار اور اخلاق اور ان کے بیہیویئر کو بیان کیا گیا ہے. تین نسلیں ہیں، تین کیٹیگریز، تین لیولز ہیں. پہلا لیول گھر کے وہ بڑے والدین یا ساس اور سسر کا کردار ہے. دوسرا کردار ان کی اولاد یا ان کی ساس ان کی بہو اور داماد کا ہے، اور تیسرا کردار ان کے بچوں کا ہے، یعنی جو بیٹا بیٹی ہیں ان کے بچے اور بچی ہیں، یا داماد کے اور یا سسر کے، داماد کے اور بہو کے، یعنی پوتے پوتیاں، نواسے نواسیاں، ماں باپ، اور پھر دادا دادی یا نانا نانی. یہ تین کیٹیگریز ہیں، اور اس میں میاں بیوی کا کردار ہے آپس میں، میاں بیوی کا اپنے والدین یا اپنے ساس سسر سے کردار ہے دو، اور ان میاں بیوی کا کہ جو ماں باپ بھی ہیں اپنے بچوں کے، ان کا اپنے بچوں سے کردار. اسی طریقے سے جو گھر کے بڑے ہیں ان کا باہمی کردار، ان کا اپنے بچوں سے اور ان کے بچوں سے، اپنے نانے اپنے نواسے نواسیاں پوتے پوتیوں سے. اسی طریقے سے گھر کے جو سب سے چھوٹے بچے ہیں، تیسرا طبقہ ہے، پوتے پوتی نواسے نواسیاں، ان کا اپنے والدین سے اور ان کا اپنے بڑوں سے، دادا دادی نانا نانی سے کردار ہے. اور ان تینوں کو در حقیقت ایک جامع انداز میں پیش کیا گیا ہے. سب سے پہلے تو یہ کہ حدیث قصہ ہی کا انتخاب کیوں کیا گیا ہے، کیونکہ حدیث قصہ کے بارے میں مختلف روایات ہیں کہ جس میں اہل بیت علیہ السلام کی فضیلت کو بیان کیا گیا ہے. دوسری بات یہ کہ اس کو پڑھنے کا حکم دیا گیا ہے، اور ظاہر سی بات ہے کہ جب بھی اللہ تبارک و تعالیٰ کسی بھی چیز کو پڑھنے کا حکم دیتا ہے، یا اہل بیت علیہ السلام ہمیں کسی چیز کو پڑھنے کا حکم دیتے ہیں، تو اس کا مطلب صرف اس ظاہری الفاظ کی تلاوت اور ان کی قرأت نہیں ہوتی ہے، بلکہ ان الفاظ اور ان عبارات اور تعبیروں کے پیچھے جو حقیقت پوشیدہ ہوتی ہے، اس کی جانب ہمیں متوجہ کرایا جاتا ہے. ایسا نہیں تھا کہ رسول اللہ کے پاس یہ حدیث قصہ اضافی تھی اور انہوں نے کہا کہ یہ حدیث قصہ جو ہے آپ پڑھیے، آپ نے کچھ کرنا کرانا تو ہے نہیں، آپ نے ٹائم پاس کرنا ہے، صحیح، نہ آپ نے جنگ کرنی، نہ جہاد کرنا ہے، نہ امام دوبارہ کا استقبال کرنا ہے، بس آپ بیٹھ کے دعا کریں. آپ کا کام کیا ہے جی؟ دعا کریں. لہذا آپ سے پڑھیں اس کو، اور پڑھنے کے بعد مبادہ اس پہ جو عمل کیا، خدا نخواستہ کہیں آپ عمل کرنے نہ لگ جائیے گا. جیسے ٹھیک ہے، جیسے استاد کہتے ہیں پڑھیے، اس کے بعد استاد کہہ دیتا کہ خدا نخواستہ تو خلاصہ مت لکھیے گا، صحیح. تو آیا مراد یہ ہے رسول اللہ کی کہ اس پڑھ لیں بس، آپ یہ کچھ الفاظ ہیں پڑھ لیں، ٹائم پاس کرنا ہے نا، اب ٹائم پاس کرنا ہے تو کسی بھی چیز سے اسی چیز سے کر لیں. آیا مراد یہ ہے آپ کی؟ اللہ اگر کسی چیز کا حکم دیتا ہے تو کیا اللہ ہم سے ٹائم پاس کرانا چاہ رہا ہے؟ اپنے ٹائم کو بھر دو بس، پاس کر دو، آگے بڑھ جاؤ. نہیں، در حقیقت اللہ تبارک و تعالیٰ یا اہل بیت ان الفاظ کے پیچھے جو حقائق موجود ہیں، ان حروف کے پیچھے جو حقیقتیں پوشیدہ ہیں، ہمیں ان کی جانب متوجہ کرا رہا ہے. مفہوم ہے یہاں تک؟ خوب، ایک درود بھیجے محمد و آل محمد پر. روایت میں ملتا ہے کہ رسول اللہ نے فرمایا کہ اپنے گھر والوں کے ساتھ ایک گھنٹہ بیٹھنا میری مسجد میں تین دن اعتکاف سے افضل ہے. بس فیملی کے ساتھ بیٹھنا، گھر والوں کے ساتھ بیٹھنا، رسول اللہ فرما رہے ہیں میرے نزدیک تین دن اعتکاف سے بہتر ہے میری مسجد میں. اور پھر مختلف آئمہ کی احادیث ہمیں ملتی ہیں کہ جس میں کہا گیا ہے کہ اپنے حصوں کو تین حصوں میں ڈیوائڈ کرو، ایک حصہ اپنی فیملی کے لیے، اپنی جائز خواہشات کو پورا کرنے کے لیے رکھو. اس کا مطلب فیملی کا بہت بڑا کردار ہے انسان کی زندگی میں، زن و شوہر کا کردار ہے، بچوں کی تربیت ایک کردار ہے، گھرانہ جو ہے، فیملی جو ہے یونٹ ہوتی ہے کسی بھی سوسائٹی کی، اور کسی بھی معاشرے کی. چنانچہ اگر یونٹ اگر صحیح ہے تو پھر وہ معاشرہ بھی مجموعی طور پر درست ہوگا, لیکن اگر یونٹ یا یونٹس خراب ہوں گے تو پھر وہ معاشرہ بہتر نہیں ہو سکتا. اب آتے ہیں خود حدیث کے سر پر. حدیث کے سر ایک واقعہ ہے جس کو شیعہ اور سنی محدثین و مفسرین نے لکھا اور بیان کیا ہے مختلف جہت اور مختلف زاویوں سے, یعنی جزیات میں اختلاف ہو سکتا ہے لیکن کلیات میں اور روح مطلب میں اختلاف نہیں ہو سکتا. اور روح مطلب کیا ہے, کہاں پیش آیا, کب پیش آیا, کیسے پیش آیا, یہ جزی چیزیں ہیں. پہلے کون آیا, بعد میں کون آیا, یہ جزی چیزیں ہیں. روح مطلب کیا ہے, رسول اللہ کا اپنے اہل بیت کو, اپنے گھر والوں کو چادر کے نیچے جمع کرنا, ان کو اپنا اور اپنے آپ کو ان سے قرار دینا, ایک دو, یعنی چادر نیچے جمع کر کے ان کو اپنے میں سے اور اپنے کو ان میں سے قرار دینا, تین آیہ تطہیر کا نزول, چار اہل بیت کی صحیح تشریح اور وضاحت, پانچ. یہ پانچ بنیادی اصول ہیں کہ جو شیعہ سنی مفسرین نے بیان کیا ہے, اور یہ روح مطلب ہے. باقی کس کے گھر میں تھا, پہلے کون آیا, کھانے کے بہانے تھا, ویسا ہی تھا, رسول اللہ کی طبیعت ناساز, یہ جزی ترین چیزیں ہیں کہ جو مختلف محدثین اور مفسرین نے بیان کی ہیں. دیکھیے سب سے پہلے بیٹی کا اور باپ کا ایک رابطہ اور رشتہ ہمیں نظر آتا ہے کہ کس طریقے سے بیٹی اور باپ کا رشتہ ہمیں نظر آ رہا ہے. اچھا میں جو سیکونس میں نے رکھا ہے وہ اس طریقے سے نہیں لکھا کہ جس طرح میں نے آپ کو بیان کیا ہے. اگر میں یوں کہوں کہ میں اسی طریقے سے بیان کروں گا تو پھر ہمیں حدیثی قصہ کو ڈیوائڈ کرنا پڑے گا تقسیم میں. اب یہ آپ پر منحصر ہے کہ آپ اسی سیکوینس کے حساب سے لے کے چلیں جو میں نے بیان کیے, بڑے پھر چھوٹے پھر چھوٹے, یا یہ کہ میں حدیثی قصہ کی ریڈنگ شروع کروں اور یہیں سے جو ہے وہ جو نکات تربیتی ہو سکتے ہیں, اخلاقی ہو سکتے ہیں, خاندانی ہو سکتے ہیں, شوہرداری سے متعلق ہو سکتے ہیں, وہ بیان کروں. آپ لوگ کیا کہتے ہیں, اس کے حساب سے چلیں تو پھر ہم اس طریقے سے پھر یعنی نہیں چل سکیں گے جیسے کہ حدیث کے سامنے ہیں. جی جی ریڈنگ نہیں کروانی ہے, سیکوینس ٹھیک, پہلا والا ٹھیک ہے, لیکن اس میں جو ہے وہ پھر آپ کو تھوڑی سی توجہ کی ضرورت پڑے گی اور اس میں آپ کو زیادہ محنت کی ضرورت پڑے گی. بہرحال خوب درود بھیجیے محمد و آل محمد. یہ ہمارے کچھ نوٹس تھے جو اسی سے متعلق تھے, میں نے اس کو تحریر کیا تھا اور پرانے ان پیج میں نے کافی اس کو ڈھونڈا. ایک تو وہ فائل مجھے اصل میں مل نہیں رہی تھی, جس کی وجہ سے جو ہے میں پورا جو ٹیکسٹ تھا وہ نہیں لا سکا. پھر بھی میں تلاش کروں گا, اگر مل گیا تو انشاءاللہ وہ آپ کی خدمت میں دے سکوں گا کہ آپ لوگ بھی اس سے فائدہ حاصل کر سکے. ضرور مل کے بھیجیے محمد و آل محمد. کروں واقعی یہ کہ رسول اللہ گھر میں تشریف لاتے ہیں اور گھر میں تشریف لانے کے بعد سب سے پہلا جو آمنا سامنا اور کلام ہوا ہے, ان فاطمۃ الزہرا علیہ السلام بنت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم قال سمعت فاطمۃ انها قالت دخل علی ابی رسول اللہ. راوی کہتا ہے فاطمہ زہرہ سے روایت ہے کہ راوی نے کہا قوم قالا سمعتو، میں نے سنا فاطمہ زہرہ سے انہا، کہ انہوں نے فرمایا ایک دن میرے بابا رسول اللہ میرے گھر تشریف لائے، گھر میں آنے ہی کے بعد فوراً انہوں نے سلام پیش کیا، فقال السلام علیکی یا فاطمہ. سب سے پہلی پہلا کلام جو ہو رہا ہے وہ سلام. فقلتو، جناب زہرہ نے کہا وعلیک السلام، بابا آپ پہ بھی سلام ہو. خوب، یہاں سے پتہ چلتا ہے کہ جو گھر کے بڑے ہیں وہ جتنے بھی بڑے ہو جائیں ان کو کچھ اخلاقی اصول و قوانین کو مد نظر رکھنا چاہیے. ہمارے معاشرے میں کیا ہے کہ معمولاً بڑی شخصیات سلام نہیں کرتی ہیں، وہ اس انتظار میں رہتے کہ چھوٹے ہمیں سلام کریں. لیکن حدیث قصہ اور اہل بیت کا اخلاق ہی بتا رہا ہے کہ آپ چھوٹے کے اور بڑے کے فکر میں نہ رہے. رسول اللہ کے بارے میں ہے کہ آپ بچوں کو سلام کیا کرتے تھے، آپ بچوں کو سلام کرنے میں پہل کیا کرتے تھے، جس سے اندازہ ہوتا ہے کہ رسول اللہ در حقیقت اس انتظار میں نہیں رہتے تھے کہ کوئی ان کو سلام کرے تو وہ جواب دیں. یہی وجہ ہے کہ گھر میں تشریف لائے اور گھر میں داخل ہوئے اول سلام بعد کلام. السلام کو فرمائے السلام علیکی یا فاطمہ، سلام ہو تم پر یا فاطمہ زہرا. یہاں پر السلام یا سلام علیکم، اگر السلام کہیں الف لام کے ساتھ تو اس کا بھی اپنا خاص معنی بنے گا، سلام علیکم تنوین کے ساتھ کہیں گے تو وہ اس کا بھی ایک ہی خاص معنی بنے گا. دونوں خاص معنی، تنوین در حقیقت جب آتی ہے تو وہ ایک نوعیت کو بیان کر رہی ہوتی ہے، ایک حقیقت کو بیان کر رہی ہوتی ہے. السلام علیکی یا السلام علیکی، یہ دونوں در حقیقت اس عظمت کو بیان کر رہے ہیں کہ رسول اللہ آ کر اپنی بیٹی فاطمہ زہرا سلام اللہ علیہ پر سلام اور سلامتی بھیج رہے ہیں، اور فوراً جناب زہرا جو ہے وہ ان کا استقبال کرتی ہیں گرم جوشی کے ساتھ، وعلیک السلام، اور فوراً کہتی ہیں کہ آپ پہ بھی سلام ہو. اب یہاں پر ایک اور نقطہ ہمیں سمجھ میں آتا ہے کہ بڑی شخصیات کا، گھر کے جو بڑے ہوتے ہیں ان کا رابطہ اور رشتہ اپنے چھوٹوں سے بہت ہی دوستانہ ماحول میں ہونا چاہیے. ہم بڑے ہیں، ہمارے سامنے خاموش ہوا جائے، چپ رہا جائے، ادب سے بیٹھا جائے، اس قسم کی چیزیں ہم اپنے گھروں میں اپنے معاشرے میں دیکھ رہے ہوتے ہیں، اور بڑے بعض اوقات ٹوک دیتے ہیں، ڈانٹ دیتے ہیں. ٹھیک ہے، وہ بڑے ہیں وہ کہہ سکتے ہیں، لیکن جو اخلاق خانواده زہرا ہے وہ یہ ہے کہ ایک دوستانہ رابطہ اور رویہ ہونا چاہیے. اور رسول اللہ نے آنے کے بعد کہا، قالا، رسول اللہ نے فرمایا انی اجدو فی بدنی ضعفا، فاطمہ میں اپنے بدن میں کمزوری محسوس کر رہا ہوں. یعنی اگر گھر کا کوئی بڑا، یعنی اگر کوئی بزرگ اسے کوئی حاجت ہے، ضرورت ہے، تو چونکہ اس کا رابطہ اور رشتہ اپنے گھر والوں سے دوستانہ ہے، صمیمی ہے، قریبی ہے، تو پھر وہ یہ بات کہہ سکتا ہے. لیکن اگر اسے پتا ہے کہ میں کچھ کہوں گا وہاں سے پلٹ کے جواب آئے گا جی، تو پھر انسان کبھی نہیں کہے گا. اپنے درد کا اعلان کرنا، اپنی تکلیف کو بیان کرنا وہیں پر ہوگا جہاں پہ ایک دوستانہ ایک رابطہ اور رشتہ ہوگا. یہاں سے پتہ چلتا ہے کہ گھر کے بڑے، خواہ والدین ہوں یا ساس سسر ہوں، ان کا رابطہ اور رشتہ در حقیقت اپنے چھوٹوں سے ایسا دوستانہ ہونا چاہیے کہ وہ آپ کے بابا کے دوحل کہیں کہ بھائی ہمیں تکلیف ہے، ہمیں کوئی پریشانی ہے، پرابلم ہے، بتاؤ. ہوتا یہ ہے کہ انسان جب ایک زندگی گزارتا ہے 50 سال، 60 سال، 70 سال مثلا، कमाता है, बच्चों की तरबियत करता है, उनकी शादी करता है, उनके बच्चों को पालता है, अलगरज ये कि मुख्तलिफ हवादिस से और रोज़गार से और रोज़गार फ़ारसी ना रोज़गार उर्दू नशे व फराज से होकर गुजरता हुआ यहाँ तक आता है। अब वो रिटायर्ड हो गया है, मतलब कोई काम काज नहीं है, तो अब क्या होता है कि उसको शर्म महसूस होती है कि वो अपने बेटे या बेटी के सामने या दामाद के सामने हाथ फैलाए। यहाँ पे उनके बच्चों का या उनके छोटों का फ़र्ज़ क्या है कि वो अपने बड़ों को दर करें कि हमारे वालिद ने एक ज़िंदगी गुजारी है, कामयाब ज़िंदगी, हमें पाला पोसा, बड़ा किया, पढ़ाया लिखाया, शादी की, हमारे बच्चों को भी देख रहे हैं, पाल रहे हैं। अगर उनको कोई हाजत होती है तो वो प्यार और मोहब्बत के साथ कहेंगे बेटा हमें इस चीज़ की हाजत है। यहाँ से अंदाज़ा होता है कि ये दोस्ताना रवैया जो है वो कितना ज़रूरी है घरों में। और आप हमारे यहाँ देखेंगे कि हमारे माशरे में पाको हिंद में खसूसन बरसगीर इंडो पाक में कि हमारे ये रवैये बहुत कम हैं, हमारे ये ताल्लुकात बहुत कम हैं कि जहाँ पर बुज़ुर्ग जो हैं आकर जो है वो बहुत ही दोस्ताना अंदाज से अपनी मुश्किल को बयान कर सकें। अब देखें, अब यहाँ पर बाप ने सलाम किया, बेटी ने जवाब दिया। बाप ने कहा इन्नी अजद फी बदन ज़ोफा, मैं अपने बदन में ज़ोफ महसूस कर रहा हूँ। तो फौरन जनाब ज़हरा ने क्या जी एक एक जुमला कहा है, ये नहीं कहा कि मैं आप टैबलेट खा लें, डॉक्टर को दिखा दें जी, मसलन होता है ना बहुत से लोग, ज़्यादा बाहर मत घूमा करें, आप सर में दर्द हो जाएगा आपके, स्वेटर पहन के जाया करें, बड़े वो होते हैं, मैंने कहा था ना सर्दी हो रही है, आप बगैर चले जो है बगैर स्वेटर के चले गए, ज़्यादा देर मत बैठा करें, ज़्यादा टेलीविज़न मत देखा करें, या हमारे घरों में इस किस्म की चीज़ें हो रही होती हैं। अब असल में क्या है कि एक वो शख्सियत की जिसने पूरी ज़िंदगी गुजारी है, बूढ़ा जो है ना वो बच्चे की तरह होता है, उसको तवज्जो की ज़रूरत है, उसको जो है वो अटेंशन की ज़रूरत है, उसको नसीहत की ज़रूरत नहीं होती। हत्ता कि मियाँ बीवी में भी जो मसाइल पैदा होते हैं वो इस वजह से होते हैं कि बीवी कहती है मेरे सर में दर्द है, तो वो अटेंशन चाह रही है, वो तवज्जो चाह रही होती है, शोर कहता है छठ गोली खा लो, डॉक्टर के लिए जाऊँ, उसको डॉक्टर की ज़रूरत नहीं है, उसका डॉक्टर उसके घर में मौजूद है जो उसका शौहर है, उसका डॉक्टर उसकी उसकी बेटी है या उसका दामाद है या उसका बेटा है जो उसको टेंशन दे, ये उसकी दवा है। लेकिन हम लोग फौरन क्या राय हल पेश कर देते, ये राय हल पेश करना जो है ना ये उस बीमारी से ज़्यादा ख़तरनाक होता है जिसका वो इजहार कर रहा होता है। बात आई समझ में नहीं आई जी, किसने गाई है हो, अगली दफ़ा तो जो है ना वो मुजर्रद को अलग बिठाएं और मुहिल को अलग बिठाएं ताकि पता चले ये जी जो आवाज़ आई है ये तहे दिल से आई है, ये और ऊपर से आई है। दुरूद भेजे मिलके मोहम्मद वाल मोहम्मद का। तो हमारी दो तीन क्लास हैं उसमें जी जो है ना वो एक ही हमारी एक स्टूडेंट है वही जी कहती हैं, उसके अलावा कोई और जी नहीं कहता। सही सही है, बिल्कुल सही है। उसकी जो नियाज है, उसकी जो ज़रूरत है वो आतिफी है, मोहब्बत है। अब देखिए रसूल इन्नी अजद फी बदन ज़ोफ़ा, मैं अपने बदन में क्या ज़ोफ महसूस कर रहा हूँ, ठीक है ना। फौरन उन्होंने क्या फ़कुल, तो मैंने जनाब जाएगी मैंने कहा उईदुका बिल्लाहि या अबताहु मिन ज़ोफ, उईदुका मैं पनाह में देती हूँ आपको अल्लाह की, ए बाबा जान। फौरन अपनी हमदर्दी का ऐलान किया, आपके बदन, अच्छा आपके बदन दर्द हो रहा है, ओहो मैं देखती हूँ, मैं आपको सर दबाती हूँ, मसलन अर्ज़ कर रहा हूँ। ये एहसास, ये रवैया, ये अटेंशन, ये मोहब्बत, ये असल में सबसे बड़ी दवा ये है जो हमारे यहाँ कम होती है। उईदु का बिल्लाही या अबताहु मिन ज़ोफ़, ए वालिदे गिरामी मैं कमज़ोरी से, ये नहीं कहा कि मैं दवा ला देती हूँ, मैं अली को बुला देती हूँ, मैं फला कर देती हूँ, मैं हसन से कहती हूँ, हसन से कहती हूँ आपको सर दबा दे, नहीं। यहाँ बाप ने एक एक जो है एक چیز کا اعلان کیا ہے، بتایا کہ بدن میں ایک تکلیف ہے، ضعف ہے، کمزوری ہے. اب کمزوری ہے اس کا مطلب یہ ہے کہ اس کے اپنے جسمانی آثار ہیں جس کو وہ کہہ رہے ہیں، تو فوراً کہا میں آپ کو پناہ میں دیتی ہوں. یعنی سب سے بڑا رشتہ اور رویہ اور دوا کیا ہے، وہ اولاد کا اپنے والدین کو فیل کرنا ہے، محسوس کرنا ہے ان کی اس پرابلم کو. اب یہاں سے اندازہ ہوتا ہے کہ یہاں پہ میں نے کچھ نکات لکھے ہیں، وہ اگر آپ لکھنا چاہیں تو لکھ لیں، کیونکہ پھر آپ مجھ سے وہی شکایت کریں گے کہ آپ جلدی جلدی بولتے ہیں اور ہم لکھنے سے رہ جاتے ہیں. لیکن مسئلہ یہ ہے کہ اگر میں سلو سلو بولوں گا تو پھر یہ تو بہت پیچھے رہ جائیں گے ہم. بزرگ تناور درخت کے مانند ہیں جن کا کام گھر کے تمام افراد اور اہل خانہ پر سایہ فگن رہنا ہے. آپ کی پوائنٹس لکھیں، بزرگ تناور درخت تمام افراد پر سایہ کرتے ہیں، ختم. پورے جملے چھاپنے کی ضرورت نہیں ہے. ہاں، دو، بزرگ ہستیاں خاندان کو اپنے دامن میں سمیٹتے ہیں، سمیٹتی ہیں بزرگ ہستیاں. گھر کے بزرگوں کا گھر کے بڑوں سے دوستانہ رویہ ہونا چاہیے. تین ہو گئے، چار، اپنے چھوٹوں سے یا اپنی اولاد سے مدد مانگنے میں کوئی حرج نہیں ہے. پانچ، فوراً سے راہ حل پیش نہ کریں، اولاد فوراً سے راہ حل پیش نہ کرے بلکہ اس کی اس پرابلم کو فیل کر کے اس کا مناسب جواب دے، جیسا کہ جناب ظاہر نے دیا، اعوذ کا باللہ یا بتاؤ من الظلم. اچھا، اس کے بعد کیا کہا؟ فقال یا فاطمہ، اے میری بیٹی فاطمہ، ایتینی بالقصاء الیمانی فغطینی به، مجھے چادر لا دو یمانی اور مجھے اڑھا دو. مدد طلب کی، ایک کام کہا. رسول اللہ کے گھر میں آتے اور خود تخت پہ یا پلنگ پہ یا جو بھی آپ کے گھر میں چیز تھی جہاں آپ آرام فرماتے، وہاں آپ جا کے چادر اٹھاتے اور لیٹ جاتے. یہ جناب زہرہ سے چادر کیوں مانگ رہے ہیں؟ دیکھیے، بزرگوں نے اپنی زندگی ایک اسٹینڈرڈ کے اصولوں کے قوانین کے مطابق گزاری ہے. اب ان کے گھر کا نظام کون چلا رہا ہے؟ ان کی بہو چلا رہی ہے، ان کی بیٹی چلا رہی ہے، صحیح ہے نا؟ اور ہر چیز جو ہے وہ اپنے حساب سے رکھی ہوتی ہے. حتیٰ کہ آپ لوگ بھی دیکھتے ہوتے ہیں آپ نے ہاسٹل میں کہ اپنے کمرے میں آپ نے مختلف چیزیں اپنے حساب سے رکھی ہوتی ہیں، کوئی دوسرا آتا اس کو ہلانے جلنے کی کوشش کرتے تو آپ جی ایسے ہو جاتے ہیں، جی فوراً جو ہیں وہ بھویں سکڑ جاتی ہیں اور آنکھیں گول ہو جاتی ہیں. جس کو ویسے ہی رکھو جیسے کہا تھا، جیسے تھی ویسے ہی رکھو، آپ کہتے نہیں کہتے، کیونکہ آپ نے اپنی سیٹنگ کے حساب سے رکھا ہوا، دوسرا اپنے سیٹنگ کے حساب سے رکھ رہا ہوتا ہے. رسول اللہ گھر میں آنے کے بعد جناب زہرہ سے مدد اس لیے مانگ رہے ہیں کہ اب جو زمانہ ہے گھر کو چلانے کا، گھر کی کمانڈ کا، وہ ان کی اولاد کا زمانہ ہے. وہ نظم و نسق سنبھالیں گے، وہ اصول سنبھالیں گے، وہ گھر کی بہتری کو دیکھیں گے. لہذا جب نظم اور ان کے ہاتھوں میں ہے تو پھر انہی سے کوئی چیز کہا جائے کہ لاؤ اور لے جاؤ. لہذا رسول اللہ خود لینے کے بجائے، اگر رسول اللہ خود جاتے اور اوڑھ لیتے جناب ظاہر منع کرتے، کبھی نہیں، لیکن یہ بتا رہا ہے کہ بزرگ کو چاہیے کہ وہ اپنی کوئی بھی چیز چھوٹوں سے طلب کرے تاکہ گھر کا جو نظام ہے، گھر کا جو ایک سسٹم ہے، وہ تباہ و برباد نہ ہو. بے جا قسم کی مداخلت نہ کرے بڑا، اپنی مرضی تو کوئی چیز آگے پیچھے نہ کر. ہوتا ہے کہ آپ کوئی چیز رکھتے ہیں اور کوئی بڑا آ کے جب ادھر ادھر کرتا ہے تو آپ کو بڑا ناگوار گزرتا ہے. لہذا رسول اللہ کہتے ہیں، یعنی ان کی سیرت ہی بتا رہی کہ ہر انسان کو چاہیے اپنے دائرہ کار میں رہ کے عمل کرے. ٹھیک ہے میں گھر کا بڑا ہوں، ہمارے بہت سے لوگ ہوتے ہیں، میں نے کہہ دیا ہے کہ بس یہ ہوگا، اب وہ چاہے وہ کسی کا قتل ہو جائے، کسی کو کچھ ہو جائے، انہوں نے کہہ دیا، ان کی ناک کا، ان کی عزت کا مسئلہ ہوتا ہے، لہذا وہ کیا کرتے ہیں، وہ اس چیز کو مثال کے طور پر منوا کے رہتے ہیں. نہیں، ایسا نہیں ہو، اپنے دائرہ کار میں. ٹھیک ہے آپ کی زندگی گزری ہے، آپ بہت اچھے انسان تھے، بڑے انسان تھے، کامیاب انسان تھے، لیکن اب آپ گھر کون چلا رہا ہے، آپ کی اولاد چلا رہی ہے. لہذا ایک ایسی درمیانی راہ ہونی چاہیے کہ دونوں اپنے دائرہ کار میں رہتے ہوئے اس چیز کو چلائیں. پھر اس سے اندازہ ہوتا ہے کہ یہ جو بڑا آ کے چھوٹے سے مدد مانگ رہا ہے، ایتینی بلکہ سالیہ مانی فقطینی بہی، مجھے چادر لاؤ اور مجھے اڑا دو، اس کا مطلب ہے کہ آپ اپنی نوجوان نسل کو آگے آنے کا موقع دے رہے ہیں. آپ کہہ رہے ہیں شاباش بیٹا تم آؤ، یہ تمہارا زمانہ ہے، ہم نے جو کام کرنا تھا کیا، اب تم آگے بڑھو، تم اس کو چلاؤ، نوجوان نسل کو آنے کا موقع دیں. اسی لیے کہا گیا ہے کہ جو مؤذن ہونا چاہیے اسے خوش آواز و خوش گلو ہونا چاہیے، تاکہ اس کی آواز، اس کی جو صلاحیت اور اسکل ہے وہ دین کے لیے قابل استفادہ ہو. اسی طرح گھریلو ذمہ داریاں ہوں تو نوجوانوں کو کیا ہمیں ایک میدان دینا چاہیے کہ وہ جائیں اور وہ کام کریں. دوسری بات یہ کہ یہ دوستانہ رویہ ایسا ہو کہ باپ کو شرمندگی نہ ہو. افسوس کے طور پہ ہمیں دیکھنا پڑتا ہے کہ جب ہم اپنے معاشرے میں جاتے ہیں تو ہمیں بزرگوں کو لوگ گالیاں دیتے ہوئے اور برا بھلا کہتے ہوئے نظر آتے ہیں، مفت ہو رہے ہیں، بیٹھے روٹی توڑتے رہتے ہیں، یا ٹی وی دیکھتے رہتے ہیں، یا دوستوں کے ساتھ گھومتے رہتے ہیں، ان کو کام کاج تو ہے نہیں، آج دال ایسی کیوں بنی ہے، مرچ کیوں تیز کر دی، نمک کیوں تیز کر دیا، ان کو کیا معلوم ہم کیسے کماتے ہیں، کیسے بناتے ہیں. اس قسم کے منفی جملے ہمارے معاشرے میں ہوتے ہیں. یعنی دوستانہ رویہ اگر نہیں ہوگا تو گھر جہنم بن جائے گا. چھوٹی چھوٹی باتوں پر تنقید کی جائے گی، ایک دوسرے پر کیچڑ اچھالی جائے گی. لیکن اگر خانوادہ خانواد فاطمی ہو، بیت بیت فاطمی ہو، گھر گھر فاطمہ زہرا ہو، تو اس کا اخلاق یہ ہے کہ وہاں پر، یہاں وہاں پر در حقیقت جواب نہیں ہے بلکہ کمک ہے، مدد ہے، ہیلپ کی جا رہی ہے. جہاں باپ نے کہ انی اجت فی بدنی توبا، فوراً کہا اعوذک باللہ یا باتا ہمیں نہ تو، میں آپ کو فوراً اللہ کی پناہ میں دیتی ہوں، فوراً اپنی دل کی وابستگی دعاؤں کا اظہار کیا. جیسے کوئی کہے کہ میرے سر میں درد ہو رہا ہے، آپ کہیں گے اچھا آپ کے سر میں درد ہے، میں آپ دعاؤں میں دیکھوں کیا خدمت کر سکتی ہوں، اچھا ٹھیک ہے ٹائم میں خور کو خبر کرتی ہوں، میں ٹیبلٹ لاتی ہوں. نہیں، فوراً اپنی دل کی وابستگی کا اعلان کریں. یہ وہ چیز ہے کہ جو مضبوط کرنے والی ہے خانوادے کو. خوب، اس کے بعد جناب، اب یہ آپ کو سمجھ میں آ رہا ہے کہ کس طریقے سے آپس میں رابطہ ہے دوستانہ. ایک اور نقطہ جو بڑوں کے لیے ہوئی کہ بغیر اجازت کوئی چیز استعمال نہ کرے. گھر کی ایک سیٹنگ ہے نا، اب یہاں رکھا ہوا ہے، میں اٹھا کے لاؤ کے یہاں رکھ دوں اس چیز کو، تو ہر اس نے جو گھر کی ڈیکوریشن کی وہ اپنے حساب سے کی، لگتا اپنی مرضی سے نہ اٹھائیں. آپ کہ بیٹا مجھے وہ چیز لا دو، مجھے اس چیز کی ضرورت ہے، مثلا وہ لا دے گی. اب کیا ہوا، اب کہتی ہیں فَأَتَيْتُهُ بِالْقِسَاءِ مَانِ فَغَطَّيْتُهُ، میں گئی اور میں چادر لے کر آئیں قِسَاءِ مَانِ اور فَغَطَّيْتُهُ، اور میں نے اپنے بابا پر ڈال دی، اڑا دی. وَصِرْتُ أَنْظُرُ إِلَيْهِ، اور میں ان کو دیکھ رہی تھی. وَصِرْتُ، ٹھیک ہے، إِلَيْهِ، ان کی طرف دیکھ رہی تھی. وَإِذَا وَجْهُهُ، اور ان کا چہرہ، يَتَلَأْلَأُ كَأَنَّهُ الْبَدْرُ فِي لَيْلَةِ تَمَامِ وَقَمَرِ، میں ان کے چہرے کو دیکھ رہی تھی کہ ان کا چہرہ درخشاں تابناک اور نورانی تھا، کأنہو تشبیہ ہے جیسے کہ وہ ماہ کامل ہو رات کی تاریکی میں، کہ جو اپنی چاندنی کی بھرپور چاندنی کے ساتھ چمک دمک رہا ہو۔ اب یہاں سے رسول اللہ کا چہرہ، رسول اللہ کا چہرہ دیکھنا جناب زہرہ کی آرزو تھی، کہتی تھی رسول اللہ کی زیارت مجھے بہت عزیز ہے دنیا میں۔ یعنی اب یہ نہیں ہے کہ مثلا ہمارے یہاں کوئی بزرگ کسی وقت بچی سے یا بیٹی سے یا بہو سے کہ بیٹا بولا دو، وہ نہ گونج اڑائے گی، بولے یہ کیا مصیبت حل ہے، لگی لو مثلا لو مر، اوڑو ٹھوسو زہر مار کرو، ٹھیک ہے نا، یہ ہیں رویے ہمارے یہاں۔ یہ منہ سے نہ بھی کہا جائے، وہ جو دینے کا انداز ہوتا ہے نا، ہیلو جی، ٹھیک ہے نا، یہ رویے جو ہیں بعض اوقات مار دیتے ہیں۔ آپ کو زبان سے کچھ نہ کہیں، یہ آپ نے یوں کر کے دیکھا، نظریں بنائیں، یہ کیا، یہ رویے، یہ شکلیں جو ہیں وہ در حقیقت انسان کو مار دیتے ہیں، ٹھیک ہے۔ اب کیا ہوا کہ یہاں پہ جناب زہرہ کے گھر میں ایسی کوئی چیز نہیں ہے، یہ ہم اپنے معاشرے کی عکاسی کریں، جناب زہرہ کا گھر کیا اور ہمارا گھر کیا ہے اور ہمارا معاشرہ کیا ہے۔ اس لیے کہہ رہا ہوں کہ یہ پڑھنے کا حکم ہے، اس لیے پڑھنے کا حکم اس لیے نہیں کہ صرف رٹے ہیں فاطمہ زہرا علیہ السلام بنت رسول اللہ صلی اللہ علیہ وسلم قال سمعت فاطمہ انها قالت دخل علیہ رسول اللہ فی بعض الایام، اللہم صل، اس لیے نہیں ہے، اس لیے ہے کہ ان کو پڑھو، ان کے پیچھے حقائق ہیں۔ یہ فاطمہ نے سلام کیا، فاطمہ نے جواب دیا، ان کے بابا نے سلام کیا، پھر فرمایا میری مدد کرو، میرے بدن میں درد محسوس ہو رہا ہے، انہوں نے فوراً دعا دی، پھر چادر لے کے آئیں، پھر کو دیکھ رہی ہیں۔ اب کیا ہے کہ بدن، یہ لو جی زہر مار کرو، نہ بھی کہا تو وہ دینے کا انداز یہ بتا رہا ہے، نہیں، جو اچھی نسل ہے وہ کیا کرتی ہے، دینے کے بعد خوش ہوتی ہے کہ مجھے خدمت کا موقع ملا۔ جناب زہرا یہ نہیں کہ دے کے چلی گئیں، گھر میں ظاہر تو کام کاج ہوں گے، جناب زہرا جا سکتی تھی، بھائی میں اور کام کر رہی ہوں، بابا آپ آئیں، ٹھیک ہے آپ آرام کریں، یہ چادر مانگی تھی آپ کو دے رہی ہوں، نہیں۔ کیا ہے جناب زہرا کی سیرت، وہ یہ ہے کہ وصرت انظر الیہ، میں ان کو دیکھ رہی تھی، یعنی معاملہ ختم نہیں ہو گیا، باپ نے ایک اپنی پرابلم بتائی گی، انی اجد فی بدن ضعفہ، بدن میں کمزوری محسوس کر رہا ہوں، تو جناب زہرہ گئیں اور لے کر آئیں، اور انہوں نے خواہی دار کی، ایتینی بلکہ سہلیہ مانی فقطینی بھی، بیٹا مجھے چادر اڑا دو، چادر لاؤ، فاتی تو بلکہ سہلیہ مانی فقطی تو بھی لائی اور میں نے اڑا دی۔ اب صرف اڑا کے معاملہ ختم نہیں ہو گیا ہے، اب میں ان کو دیکھ رہی ہوں کہ بابا چادر اڑے لیٹے ہیں اور ان کا چہرہ جو ہے وہ ایسے چمک رہا ہے جیسے چودھری کا ماہ کامل جو ہے وہ چمکتا ہے۔ درود مل کے بھیجے محمد و آل محمد کا۔ خوب، یہ رسول اللہ کا چہرہ مبارک تھا جو چمک رہا تھا، اب ہم اپنے معاشرے کے لیے کیا اس سے سبق لیں؟ خوب، یہاں پہ نقطہ ملتا ہے، یعنی اگر ایک بزرگ آ کر اپنی پرابلم اپنی اولاد کو بتائے کہ مجھے یہ پرابلم ہے، یہ پین ہے، یہ درد ہے، اور وہ لا کر اس کی پرابلم کو سالو کر دے اور کہ مجھے فلاں چیز کی حاجت ہے، میرے لیے وہ حاجت لے کر آؤ، اور وہ لے کر آئے، اب کیا ہے، اب رابطہ ختم نہیں ہوتا، بلکہ یہ اولاد اپنے اس بڑے باپ یا ساس سسر کو دیکھ رہی ہے۔ جب دیکھ رہی ہے تو یہ دیکھنا جو ہے یہ اس بات کی علامت ہے کہ یہ رشتہ قائم رکھنا چاہ رہی ہے اولاد، یہ اولاد چاہ رہی ہے کہ کسی طریقے سے یعنی یہ پیار و محبت کا رشتہ قائم رہے، ایک علم تو یہ ہو گیا۔ دوسرا نقطہ کہ اس کو مانگنے کے بعد شرمندگی نہ ہو، تو میرے سر میں درد ہو رہا ہے، بیٹا میرے سر میں درد ہے، مثلا وہ چائے کی مثلا خواہش کر رہا ہے کوئی بزرگ، آپ سوٹر پہن کے نہیں جاتے، میں نے کئی دفعہ کہا ہے آپ ایسے گھومتے پھرتے رہتے ہیں، بٹن باندھ کے جایا کریں، سوٹر پہن کے جایا کریں، نہیں رائے حل نہیں مانگا اس نے، اب ایسا نہ ہو کہ تو آپ لا کے دے بھی دیں، لو اوڑو مثلا لو کھاؤ، اس کو شرمندگی ہو، یعنی اس کو خوشی ہونی چاہیے، رسول اللہ کا چہرہ کیا چمک رہا تھا۔ اب اس کی علت دوسری ہے، لیکن ہم उससे क्या नतीजा कर सकते हैं कि बुजुर्ग को अपनी हाजत पेश करने के बाद अपने घर वालों के सामने जब कोई प्रॉब्लम पेश करे तो और वो प्रॉब्लम उसको उसकी दूर हो जाए या उसकी हेल्प कर ले जाए तो उसे खुशी हो, उसे अफसोस ना हो। सही, इन वो खुश हो कि खुदा ने इतनी अच्छी औलाद मुझे दी, इतनी अच्छी मसलन बहू या दामाद मुझे दिए कि जो मेरी प्रॉब्लम को फील करता है। तो अब क्या हुआ, ये एक सीन था, ये खत्म हो गया। अब आइए, मैं चूंकि चारों के पहले बड़ों का किरदार वाजे कर दूं, इसलिए मैं हदीस के साथ को थोड़ा सा उसको जी स्किप करते हुए आगे बढ़ रहा हूं। अब क्या हुआ कि हज़रत अली अलैहि सलाम तशरीफ़ लाए, उन्होंने पूछा कि भाई आपके पास से बड़ी ज़बरदस्त खुशबू आ रही है, ये तो मेरे चचाज़ाद भाई की खुशबू है। कागज जी हैं, वो अपने दोनों नवासों के साथ लेटे हुए। उसके बाद अमीर मोमिनीन पहुँचे, कहा अस्सलामु अलैका या रसूल अल्लाह, सलाम हो आप पर ए अल्लाह के रसूल, मैं बड़ों का रास्ता बता रहा हूँ। हज़रत अली ने ये नहीं फरमाया कि मैं ससुर साहब आप पे सलाम हूँ, फातिमा के वालिद आप पे सलाम हूँ, हसनैन के नाना आप पे सलाम हूँ, अस्सलामु अलैका या रसूल अल्लाह, अल्लाह के रसूल आप पे सलाम हो। क्या कहा, अल्लाह के रसूल आप पे सलाम। यानी एक इंसान जो एक ज़िंदगी बसर करता है, उसका कोई ओहदा है तो घर में आने के बाद घर की मुर्गी दाल बराबर नहीं होना चाहिए, उसके उस सोशल स्टेटस को बाकी रखना चाहिए। अगर आपके घर में कोई इंजीनियर है आपका भाई, तो आपके मेरा भाई इंजीनियर है, या कभी कभी आपके इंजीनियर मिसन उसका नाम लेके कहें, कोई डॉक्टर है तो आपके घर डॉक्टर, मतलब मेरी याद है तो मेरी कोई भतीजी भांजी डॉक्टर है तो मैं कहता हूँ भाई डॉक्टर क्या हाल है, हाँ भाई इंजीनियर क्या हाल है, उससे क्या है कि उसके उस एक रुतबे का ख्याल होना चाहिए कि हाँ मैं कुछ हूँ। रसूलल्लाह को क्या कह के सलाम पेश कर रहे हैं, उनका सोशल स्टेटस जो है अल्लाह का रसूल होना उसको याद दिला रहे हैं, उसको मद्देनजर रखा हुआ है। मेरा उनसे क्या रिश्ता है, मैं उनका दामाद हूँ, उनका चचाजाद भाई हूँ, वो मेरे बच्चों के नाना हैं, वो मेरे ससुर हैं, नहीं उनका जो सोशल स्टेटस है उसको बाकी, अस्सलाम वालेकुम, ताकि सबको पता चले कि इनका ये स्टेटस जो है ये बाकी है। अतः अज़न वलियना मअकुम तहत अलकिसा, क्या आप मुझे इजाज़त देते हैं कि मैं आप तीनों के साथ चादर के नीचे आ जाऊँ। अब देखें, उन्हें पता है कि बच्चे दोनों चादर के नीचे मौजूद, रसूलुल्लाह मौजूद, आके क्या कर रहे हैं, क्या कर रहे हैं, इजाज़त। आता अज़न इज़्ने के आप मुझे परमिशन देंगे कि मैं आपके साथ चादर के नीचे आ जाऊँ, आप तीनों के साथ। क़ाला लहू, फरमाया वालेकुम, वहाँ पर अस्सलाम वालेकुम या रसूलल्लाह, फरमाया वालेकुम या अखी, रसूलल्लाह को सबसे ज़्यादा अली से जिस रिश्ते पे नाज है वो अखवियत का रिश्ता है, वो बरादरी का रिश्ता है। उसके बाद दूसरा रिश्ता कि जिस पर नाज है रसूल को, जो अल्लाह के हुक्म से है, वो है वसी। और फिर खलीफा, फरमाया अस्सलामु अलैका या अखी, तू घर में मेरे भाई जैसा है, दामाद नहीं कहा है, तवज्जो रखिएगा। भाई जब कहता है इंसान, यानी मजबूत सहारा जिसका हो, कहते ये मेरा भाई है, ये मेरा वसी है, ये मेरा जानशीन है, ये मेरा खलीफा है, तवज्जो रखिएगा। यानी दर हकीकत रसूलल्लाह तीन सिफात बयान करता है। वहाँ पर हतरी ने क्या कहा, अस्सलामु अलैकि या रसूलल्लाह, अतअदनु लिया अन अकूना माकुम। अच्छा, यहाँ पर एक जुमला ये अन अदखला नहीं है कि मैं दाखिल हो जाऊँ, तवज्जो रखिएगा, दाखिल होने का माना नहीं है। यहाँ पे देखिए, इमाम हसन जब आए थे तो उन्होंने कहा था अतअदनु लिया अन अदखला माका, मैं आपके साथ आ जाऊँ अंदर नाना जान। इमाम हुसैन आए हो, तो वहां पे उन्होंने कहा कि देखिए यहां पे एक बारीकी है, जब रसूलुल्लाह तन्हा थे उस तन्हाई को उनकी प्राइवेसी को अंदर जाने के लिए इजाजत मांगिए दाखिल होने के साथ, अन अदखला माका, मैं दाखिल हो जाऊं। लेकिन जब इमाम हसन आए तो क्या कहा, अन अकून माकुमा, काना यकून अन अकून माकुमा, कि मैं आपके साथ हो जाऊं, दाखिल नहीं हो जाऊं बल्कि मैं आप दोनों के साथ हो जाऊं, क्योंकि आपके साथ ऑलरेडी एक शख्स मौजूद है। हजरत अली तशरीफ लाते हैं तो वो भी ये कहते हैं अन अकून माकुम तहतल के साथ, कि मैं आपके साथ आ जाऊं। यानी मुमकिन है, अब इंशाल्लाह जब वो बात आएगी तो फिर मैं अर्ज़ करूँगा कि प्राइवेसी के अपने क्या उसूल हैं जब बच्चों के और बुज़ुर्गों के मैं अख़लाक़ को बयान करूँगा। अब यहाँ पर रसूलुल्लाह ने तीन चीज़ें बताई, अपने बच्चों को बता रहे हैं, अपनी बेटी को भी बता रहे हैं कि देखो ये जो अली आया है ये सिर्फ तुम्हारा शौहर नहीं है, ये मेरा भाई है जिसमें सबसे ज़्यादा मैं नाज करता हूँ। यानी रसूलुल्लाह सबसे ज़्यादा जिस रिश्ते पर नाज कर रहे हैं वो क्या, अली का भाई होना है। ये अखी व वसी व खलीफती, और फिर चौथा क्या, अजी व साहिब लिवाई। देखें अब ये देखें, यानी ग्रेजुअली जो है ना वो लेके चले हैं। कहते थे अली तुम पे सलाम, ए इब्ने आम तुम पे सलाम, ए चचाजा तुम पे सलाम, नहीं अखी हो, दो वसी, तीन खलीफती, तीन व साहिब लिवाई, मेरे लिवा के अलमबरदार, मेरे अलम के अलमबरदार कौन, रोज़ क़यामत भी और दुनिया में भी कौन है, मौलाए कायनात के हाथ में होगा अलम। अब कहा कद अदिन तो लगा, मैं तुम्हें इजाज़त देता हूँ। यानी ये बता रहे हैं बच्चों में बता रहे हैं कि ये जो शख्स आया ये तुमसे तुम्हारा बाप नहीं, इसका भी एक सोशल स्टेटस है, और ये सोशल स्टेटस सिर्फ दुनिया के लिए नहीं बता रहा हूँ, आखरत के लिए बता रहा हूँ। ये मेरा भाई दुनिया में है, वसी दुनिया में है, खलीफा दुनिया में है, वो साहिब लिवाई ये आखरत में अलम बरदार है, यानी आखरत तक का स्टेटस रसूलुल्लाह बता रहे हैं। क्लियर हुई बात जी? अब जनाब ज़हरा तशरीफ लाती हैं, सुम अतई तो नहवल के साथ बकुल तो अस्सलाम अलैका या अबता या रसूलुल्लाह। वहाँ पे जब रसूलुल्लाह घर में तशरीफ लाए थे तो क्या कहा था, वालेकुस्सलाम, उसके बाद कहता औइदुका बिल्लाह या अबताहु, ए वालिद गिरामी आपको खो मैं अल्लाह की पनाह में देती हूँ। यहाँ पे जब रसूलुल्लाह पे सलाम किया तो क्या कहा, या अबताहु, वालिद मोहतरम आपके सलाम, लेकिन फौरन क्या कहा, या रसूल अल्लाह, या बाता या रसूल अल्लाह। तवज्जो रखिएगा, वाले गिरामी और ए अल्लाह के रसूल, यानी तन्हा थी तो सिर्फ अबता कहा था, वालिद गिरामी कहा था, लेकिन जब बच्चे हैं और शौहर हैं तब तरबियत का अंदाज क्या है कि सिर्फ मेरे वालिद का जो स्टेटस है वो सिर्फ बाप का नहीं है बल्कि वो अल्लाह का रसूल है। यानी औलाद को चाहिए कि अपने बुज़ुर्गों के सोशल स्टेटस और उनकी उनकी इज्जत और मुकाम का ख्याल रखे। फौरन का अल्लाह के रसूल, यानी कह देती है आप आता ए वाले ग्राम आप पे सलाम हो मसन, नहीं काफ़ी नहीं है, फौरन तरबियत का पहलू क्या बताया। हमारे क्या होता है, वो किसी बच्चे ने अपनी दादी से पूछा जो काफ़ी दिन बाद घर आई थी, दादी जान क्या आप ड्रामों में काम करती हैं, तो उसने नहीं बेटे मैं ड्रामों में काम नहीं करती, लेकिन मम्मी कह रही थी ना दादी जान आ रही है रोज़ ड्रामे हूँ। वो अगर इस तरह पेश किया जाए घर के बड़ों को तो क्या इज्जत रह जाएगी। ये फातिमा ज़हरा का घर क्या है, जहाँ बच्चों की तरबियत हो रही कि अपने दादा के अपने नाना के अपने वालिद के सोशल स्टेटस को याद रखो, उनको उनकी तहकीर ना करो। खूब अब क्या हुआ, जब सलाम जवाब हो गया, क्या मुझे इजाज़त देते हैं मैं भी आपके साथ आ जाऊँ आप सबके साथ। قال وعليك السلام يا بنتي, अब रसूलुल्लाह का जवाब सुनिए, وعليك السلام ए बेटी, ए बेटी, वयबाति मेरे जिगर के टुकड़े, मेरी चांद, मेरी आंखों की ठंडक। कहते ना वो कलेजा, मेरा जिगर, मेरा चांद, मेरा सुकून, मेरी आंखों की ठंडक। ये जुमले बिरआ यानी मेरे कलेजे का, बाजों का आप कहते हैं ऊपर ठंड बन, मेरे कलेजे में ठंडक पड़ गई। हो कलेजे से क्या मुराद है, यानी आपको सुकून मिल गया। रसूलुल्लाह जनाब ज़ाहिर को देखते हैं तो सुकून मिलता था फ़ौरन का। ये बेटी नहीं है, ये बेटी नहीं है, ये क्या है, ये बिदअ है। बिदअतु मिन्नी फातिमा, बिदअतु मिन्नी मेरे जिगर का टुकड़ा है। जिगर से मेरा रसूलुल्लाह के ज़ाहरी जिगर का टुकड़ा नहीं है, रसूलुल्लाह के वजूद का हिस्सा है। तवज्जो रखिएगा, रसूलुल्लाह के वजूद का हिस्सा है। रूहुल लती बैन जंबैक, वो रूह है, वो जान है रसूलुल्लाह की जो उनके पहलू में थी। अगर अली नफ्स रसूल हैं तो फातिमा ज़हरा जान रसूल। चुनाचे क्या हुआ, फौरन का, यानी फौरन बता रहे हैं दामाद को भी और बच्चों को भी कि ये बिदा है, ये मेरे जिगर का टुकड़ा है। बाज़ोकत होता है कि इंसान अपनी बेटी की तहखीर कर रहा होता है, ठीक है ना, लेकिन नहीं, ये रसूलुल्लाह क्या बिनती वही बिदाती कद अज़िन्त लकी, मैं तुम्हें इजाज़त देता हूँ। फिर जहाँ बिदा छादे के नीचे आ गई। अब देखिए, अब बुज़ुर्ग का काम क्या है, अगर जहाँ पर बुज़ुर्ग मौजूद हों और दोनों लेवल्स यानी उनके बच्चे और उनके बच्चों के बच्चे मौजूद हों तो बुज़ुर्गों क्या करना चाहिए, बुज़ुर्ग क्या काम करते हैं। अब ये सुनिए, अल्लाहुम्मा अख़द अबी रसूलुल्लाह बेतरफ़ी के साथ, रसूलुल्लाह ने चादर के किनारों को पकड़ा औ महा बेदहिल यमुना, सीधे हाथ से इशारा किया इला समा आसमान की तरफ। वकाला अल्लाहुम्मा इन हाउलाए अहल बैती, ये जो मेरे चादर के साथ जमा हुए हैं ये मेरे घर वाले हैं। व खास सती, ये मेरे खास हैं। व हामती, और क्या हैं, मेरी हिमायत याफ्ता हैं। और सिर्फ हिमायत याफ्ता नहीं है, ये कोई एग्रीमेंटल कोई सीन नहीं हो रहा है कि मैं तुम्हारी और तुम मेरी मदद करो, क्योंकि एग्रीमेंटल सीन नहीं है कि मन तो राजी बेगू हम तुम राजी बेगू, नहीं, बल्कि इससे बढ़कर अहल बैत हैं, ख़ास हैं, हामती मैं इनकी हिमायत कर रहा हूँ। लहमुहुम लहमी, इससे बढ़कर और क्या ताबीर होगी, यानी एक बुज़ुर्ग अपने घर वालों को अपने वजूद का हिस्सा कहे, यानी सख्ती में और नरमी में, मुश्किल में, परेशानी में, गुशाइश में, आसानी में। ये नहीं हो कि आसानी में तो मैं इनके साथ हूँ, मुश्किल में इनके दूर हूँ। लहम हूँ लहमी, इनका गोश मेरा गोश। व दम हूँ दमी, इनका खून मेरा खून। तवज्जो रखिएगा, ये उलमुनी मा ये उलम हूँ, मैं सख्त सख्त हालात में भी इनके साथ हूँ। अगर इनको कोई अलम पहुँचाए, अज़ियत पहुँचाए, तो वो मुझे अज़ियत पहुँचाएगा। वयहज़नुनी मा यहज़नुहुम, और मुझे वो चीज़ हुज़्न गमगीन करेगी जो इनको गमगीन करेगी। और फिर फरमाया सिर्फ यही रिश्ता नहीं है, अना हरबुन, बल्कि मैं इससे बढ़कर मैं उससे जंग करूँगा जो इनसे जंग करेगा। वो सलमुल लमन सालमहुम, उससे बढ़कर जो इनसे दोस्ती करेगा मैं उनसे दोस्ती करूँगा। वह अदुवुल लमन आदाहुम, जो इनसे दुश्मनी करेगा मैं उनसे दुश्मन हूँ। वो मुहब्बुल लमन अहब्बहुम, और जो इनसे मोहब्बत का इज़हार करेगा मैं उनसे मोहब्बत का इज़हार करूँगा। यानी दर हकीकत चार बुनियादी चीज़, पहले का लहमहुम लहमी व दमहुम दमी, पहले दो चीज़ें कहीं, इनका गोश इनका खून मेरा एक ही है। फिर फरमाया जो इन्हें अज़ियत पहुंचाती है मुझे अज़ियत पहुंचाती है, जो इन्हें दुख देती है मुझे दुख देती है। अगर घर हमारे घराने की में ये दो सिफात बुनियादी तौर पर आ जाएं कि जिनका हुज़्न, जिनका गम, जिनकी तकलीफ़ का महवर एक ख़ानदान बन जाए, तो वो ख़ानदान वो सोसाइटी गुलगुजार बन जाए। हमारे यहाँ क्या है कि जब हमारे यहाँ मफादात की जंग होती है तो सब अलग अलग हो जाते हैं, माजरत के साथ سب اپنے اپنے حصے کا گوشت جو ہے وہ جھنجھوڑنے لگتے ہیں, بھبوڑنے لگتے ہیں, نوچنے لگتے ہیں, غرانے لگتے ہیں ایک دوسرے پر جب مفادات کی جنگ ہوتی ہے. نہیں, بلکہ ایسا ہونا چاہیے کہ سب باہم شور و شکر ہوں. پھر فرمایا کہ جو چیز ان کو اذیت و آزار پہنچائے گی وہ مجھے اذیت و آزار پہنچائے گی, جو ان کو تکلیف دے گی مجھے تکلیف دے گی. پھر کہا کہ جو ان سے جنگ کرے گا, پہلی صفت جو انہوں نے بیان کی, انا حربون, میں جنگ کروں گا جو ان سے جنگ کرے گا. اگر ہوتا ہے معاشرے میں لوگ جو ہیں وہ اپنے ہی گھر والوں کے خلاف باتیں کر رہے ہوتے ہیں, وہ سلم لمن سالم ہوں, جو ان سے دوستی کرے گا وہ ان سے دوستی کرے گا. یعنی تمہارے گھر والے تمہارے لیے عزیز و محترم ہونے چاہیے. ایسا نہ ہو کہ تم گھر والوں سے زیادہ باہر والوں کی باتوں کو توجہ دینے والے سننے والے ہو. یاد رکھیے گا, یعنی وہی گھرانے ٹوٹتے ہیں, وہی گھرانے برباد ہوتے ہیں, انہی گھرانوں کا شیرہ دبی کرتا ہے کہ جن میں گھر والوں سے زیادہ گھر والوں سے باہر والوں کی باتوں کو توجہ دی جا رہی ہوتی ہے. وہ گھرانہ کہ جس میں گھر والوں کی گھر میں عزت نہ ہو, وہ گھرانہ کبھی سالم و پائیدار نہیں رہ سکتا. گھرانے وہی بادوام اور مضبوط و پائیدار ہوتے ہیں کہ جن کی عزت ان کے گھروں میں کی جاتی ہے, جن کی باتوں کا احترام اور ان کی تصدیق باہر سے زیادہ ہوتی ہے, کیونکہ یہ گھر والے ہیں. اس کے بعد فرمایا انہو منی وانا منہو, یعنی ایک بزرگ کا کردار کیا ہے, یعنی وہ ہر لحاظ سے کیا کرے, اپنے دونوں ہاتھوں کو سپر بنا لے, جو ان کا دوست میرا دوست, جو ان کا دشمن میرا دشمن, جو ان سے جنگ کرے وہ اسے جنگ کرے, جو ان سے دشمنی کرے میں اسے جنگ کروں گا, اسے دشمنی کروں گا. انہم منی, الغرض یہ کہ یہ لحم لحمی و دم دمی نہیں, یہ مجھ سے میں ان سے ہوں, ختم, دیٹس آل, ختم, تمام ہو گئی بات. ہاں, ہر آخر کیا, انہم منی وانا منہ, سننا چاہتے ہو کہ میں ان سے ہوں اور یہ مجھ سے. پھر فرمایا اب جب یہ کہہ دو, جب ایک بزرگ جو ہے, ایک گھر کا سربراہ جو ہے, اس طریقے سے اگر مثال کے طور پر یہ دعا کرے کہ یہ ایسے ہیں ایسے ہیں ایسے, میں ان سے جنگ, اس سے دوستی, اس سے جو ان کو تکلیف دے گا مجھے تکلیف دے گا, جو ان سے کو آرام پہنچائے گا وہ مجھے آرام پہنچائے گا, یہ کہنے کے بعد کیا ہے, یہ صرف یہی نہیں ہونا چاہیے, بلکہ ایک بزرگ کا کام کیا ہے کہ وہ ہمیشہ دعائیہ کلمات کو ایک شجر سایہ دار کی مانند اپنے دعا کی چھاؤں کے اندروں کو لے لے. کیا فرمایا, فجال, خدایا, اب رسول اللہ کیا فرمایا, فجل صلواتک, اپنی صلوات کو, وہ برکاتک, اپنی برکتوں کو, وہ رحمتک, اپنی رحمت کو, وہ غفرانک, اپنی مغفرت کو, وہ رضوانک, اپنی رضا خوشنودی کو, علیہ, مجھ پر اور ان پر قرار دے. یعنی صلوات ہو, برکت ہو, رحمت ہو, غفران ہو, رضوان الہی, یعنی پانچ بڑی چیزوں کا مطالبہ. صلوات کیا ہے, مسلسل خدا سے رابطہ ہے. یعنی ایک گھر کا سربراہ در حقیقت کیا کام کرے, فوراً اپنے گھر والوں کے لیے مسلسل کنٹینیوسلی یہ صلوات کیا ہے, ان اللہ و ملائکتہ یصلون علی النبی, مسلسل صلوات ہے, کنٹینیوسلی صلوات بھیج رہا ہے اللہ. پھر تیری رحمت و برکتیں اور تیری مغفرت اور تیری رضا خوشنودی ان پر ہونی چاہیے. یعنی ایک بزرگ کا کام کیا ہے, وہ مسلسل دعا کے ذریعے سے اپنے گھر والوں کو پروٹیکٹ کرتا رہے, اور فرمایا دہ میں عن مرسہ و طاہرون کثیرہ, ان سے دور کر دے رجس کو اور ان کو پاک کر دے جیسے کہ پاک کرنے کا حق ہے. اس کے بعد پھر جو ہے گفتگو ہے آگے جو ہے وہ ہمیں نظر آتی ہے کہ حضرت علی کی گفتگو ہے, اور اس کے بعد پھر جناب زہرا کی گفتگو ہے, وہ انشاءاللہ پھر بعد میں آئے گی. درود بھیجیے بیچ محمد و آل محمد کا. یہاں پہ میں نے کچھ نکات لکھے ہیں تاکہ وہ بھی ساتھ ساتھ بیان کرتا ہوں. اچھا, امام حسن کا تو بعد میں بیان کروں گا. جی اچھا, اب آتے ہیں خود میاں بیوی کا رشتہ جو آپس میں ہے. جناب زہرہ کیا کہہ رہی ہیں, فأقبل عند ذلك أبو الحسن. تھوڑی دیر نہ گزری کہ امیر المومنین اسلام تشریف لائے علی ابن ابی طالب. کیا کہا؟ ابو الحسن تشریف لائے. فأقبل عند ذلك ابو الحسن علی ابن ابی طالب. یہ نہیں کہ منی کے ابا آ گئے. ہمارے کے منی کے ابا چھوٹی کی اماں وہ آ گئے. وہ بہت سے لوگوں کے نام وہ ہوتے ہیں وہ, یا بہت سے لوگ ارے سنیے ان کا نام ہی ارے سنیے ہوتا ہے. ارے سنیے ہو, ارے سنیے کیا نام ہوتا ہے بھائی؟ آپ کوئی اپنی زوجہ کو کوئی مثلا کوئی ٹائٹل دے سکتے ہیں, کوئی جو ہے وہ عنوان دے سکتے ہیں, وہ لقب دے سکتے. پہلے زمانے میں ہوتے تھے اپنی بہوؤں کو اپنے دامادوں کو مثلا عنوان دیے جاتے تھے, ٹائٹل دیے جاتے تھے, اصل نام سے نہیں پکارتے تھے. عربوں میں کنیت مشہور تھی, کنیت سے پکارا جاتا تھا. ارے سنیے چھوٹی کی اماں منے کے ابا. خوب یہ نہیں ہونا چاہیے, یہ نہیں کہ یہ نام لیں. ہاں نام لیا ہے بی بی نے, لیکن کیا احترام سے لیا. ابو الحسن, حسن کے والد آئے, پھر کہا علی ابن ابی طالب. علی نہیں کہا, علی بات سنیے. نہیں ایسے نہیں ہوتا ہے, خواتین نام لیتی کوئی حرج نہیں ہے, یعنی حرام نہیں ہے. احترام کیا ہے؟ احترام کا خانوادہ یہ ہے کہ شوہر کا نام بھی کیا احترام. علی ابن ابی طالب, کہ علی بھی جس پہ فخر کرے کہ میرا نام میرے والد محترم کے ساتھ لیا جا رہا ہے. اب دیکھیں نا, یہ احترام ہے, یہ احترام ہے. امیر المومنین تشریف لائے. اب یہ پوری حدیث کون بیان کر رہا ہے؟ جناب زہرا بیان کر رہی ہیں. فأقبل عند ذلك ابو الحسن, تشریف لائے اس کے بعد کون؟ ابو الحسن علی ابن ابی طالب. قال, انہوں نے کہا, یہ جناب زہرا حضرت عبداللہ کہہ رہے ہیں, میں نے ان سے سنا کہ جناب زہرا کہہ رہی ہیں علی آئے, انہوں نے کہا السلام علیک یا بنت رسول اللہ. یہ نہیں کہا کہ منع کی اماں چھوٹی, نہیں, یہ تو ہماری یہاں ہوتے, یہ نہیں, یہاں کے لیے نہیں کہہ رہا ہوں, یعنی یہ الفاظ نہیں ہیں, بلکہ کیا ہے؟ احترام ہے. بنت رسول اللہ, رسول خدا کی دختر, دختر رسول خدا, آپ پہ علی کا سلام ہو. خوب فوراً کیا فرمایا؟ وعلیک السلام یا ابا الحسن و یا امیر المومنین. یہ ہے احترام. دیکھیں ابھی کیا ہے, ابھی بچے نہیں ہیں یہاں پر, بچے نانا کے ساتھ ہیں, توجہ رکھے گا. یعنی باہم یار, بعض اوقات ہوتا ہے نا آپ میں لڑ جھگڑا ہے, ہندوستان پاکستان بنا, بچہ ہاں میں کیا کہہ رہا تھا, تم کیا کہہ رہی تھی, اچھا چلتے ہیں شاپنگ کرتے ہیں, یہ کرتے ہیں. نہیں, یعنی خلوت میں بھی وہی رابطہ ہے علی و فاطمہ کو جو جلوت میں ہے, تنہائی میں بھی وہ پیار و محبت و احترام ہے کہ جو سب کے سامنے ہے. ایسا نہیں کہ خدا نخواستہ ہمارے معاشروں کی طرح کہ میاں بی بی آپ لڑ رہے تھے, دروازہ کٹکھٹایا, جی جی ہم تو خاموشی کے فوائد بات چیت کر رہے تھے. نہیں, ایسا نہیں ہونا چاہیے. تو فوراً کا علیک السلام, آپ بھی سلام, اے ابو الحسن حسن کے والد, ویا امیر المومنین, یعنی آپ امیر المومنین ہیں. جو اسٹیٹس آپ کا رسول اللہ نے قرار دیا ہے غدیر خم کے بعد, کیا ہے؟ آپ امیر المومنین ہیں. فوراً یعنی اس چیز کو بیان کر رہی ہیں کہ علی آپ کی جو اہمیت ہے وہ میری نظروں میں کیا ہے, وہ اتنی عزیز ہے کہ تنہائیوں میں بھی میں آپ کا احترام کرتی ہوں. دیکھیں یہ ہے احترام. اگر ہمارے زن و شوہر کا رابطہ اور رشتہ اس طریقے سے ہو جائے, ٹھیک ہے نا, تو کتنی ہمیں یعنی وہ ہو جائے گی. اب کیا ہوا؟ فرمائے انی اشم عندک رائحة طیبة, انی اشم, مجھے خوشبو آ رہی ہے, ایک ایسی خوشبو تو زبردست قسم کی ہے, کأنی کأنها رائحة اخی و نعم رسول اللہ, ایسا لگ رہا ہے یہ میرے چچا زاد بھائی رسول اللہ کی خوشبو ہے. لیکن یہ خوشبو کہاں سے آ رہی ہے؟ اند کے, یعنی کہ اند البیت, انی اشم اند البیت رائحة, گھر میں ہوتا ہے نا, مثلا شوہر آتا ہے گھر میں, خوشبو کیا بنایا آج, नाक गूंज है क्या बना है, खुशबू फैली होती है, नहीं यानी रसूल की खुशबू ऐसी नहीं थी कि कुछ मामूली खुशबू, छोटी सी खुशबू और मतलब ख़त्म हो गई हो। रसूल के बारे में कि आपकी खुशबू ऐसी थी जहाँ से गुजर जाते तीन दिन तक वो गली महकती थी, इतनी खुशबू होती थी। और फिर आप इधर को भी पसंद करते थे, खुशबू भी पसंद करते थे। अलग अलग ये कि रसूलुल्लाह की खुशबू ऐसी नहीं थी कि जो मामूली सी खुशबू हो, बल्कि पूरे घर में फैली हुई थी। लेकिन रसूलुल्लाह की खुशबू को कहाँ महसूस कर रहे हैं? फातिमा जहरा के वजूद में महसूस कर रहे हैं। इन्नी अशमा इंद के यानी के, जैसे कहा ना जब तुम्हारे माँ बाप बूढ़े हो जाएं तुम्हारे पास, ना ओल्ड हाउस में, तुम्हारे पास बूढ़े हों तो अपने कंधों को झुका दो और उनके सामने उफ ना कहो, और उनके लिए कहो कि खुदावंदा जिस तरह उन्होंने बचपन में मेरी तरबियत की तो उन पर अपना रहम फरमा। तो ये क्या इन द के यानी आपके पास, ये खुद एहतराम बता रहा है जनाब जहरा का, ये प्यारो मोहब्बत बता रहा है कि जनाब जहरा की क्या अहमियत है, जनाब जहरा की क्या अहमियत है। हो उसके बाद जो है बिल्कुल दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। यानी अगर कोई रूहानी मनसब है तो उस रूहानी मनसब को याद किया जाए, अमीरुल मोमिनीन का वालेक सलाम या अबुल हसन या अमीरुल मोमिनीन, रूहानी मनसब है, सोशल स्टेटस को याद किया जाए। ये था उसके बाद जनाब जहरा ने कहा कि जी बिल्कुल वो जो हैं हा हुआ वो रसूलल्लाह माँ वाला देखा आपके दोनों फर्जंदों के साथ चादर के नीचे हैं। और फिर हज़रत अली गए और उन्होंने जाकर रसूलल्लाह को सलाम पेश के वो पढ़ चुका हूँ मैं। हो ये राबता था किसका, मियाँ बीवी का। अब आते हैं कि माँ बाप का अपने बच्चों से राबता, कितना वक्त, 15 मिनट है हमारे पास, क्योंकि इसको कारगाह के उनवान से मुझे कहा था, ठीक है ना। अब कारगाह मुझे नहीं पता कि सवाल जवाब होते हैं क्या होता है जी। हो तो इसको यहीं तक रखते हैं, अगली दफ़ा फिर इसको शुरू करेंगे। सवाल है तो फिर सवाल फरमाएं। अगर नहीं सवाल तो फिर पढ़ दें जी। ये सबकी समझ में आ रहा है या अल्लाह खैर करे। अब आते हैं कि खुद मियाँ बीवी का जो रابطہ है, उसके बाद आते हैं बच्चों का रابطہ। फमा कानत इल्ला साअतन, हो सास मर्द एक घंटा है या सास मर्द कुछ वक्त है। मामूलन जो मुराद लिया गया है कि सास मर्द कुछ वक्त है, यानी अभी जनाब जहरा कहती हैं मेरे बाबा चादर के नीचे लेटे थे और उनका चेहरा देख रही थी, थोड़ी देर गुजरी थी मेरा बेटा हसन आया, कद अकबला, दरवाजे से आया, और दरवाजे से आने के बाद क्या कहा, करीब आया, अकबला करीब आया, वकाला अस्सलाम अलैकी उम्मा, मादे गिरामी आप पे सलाम, वालेकुम या कुर्रताइन वसलमत फौरन, मेरी आंखों की ठंडक और मेरे दिल के चैन, मेरे दिल के मेवे हसन सलाम। अब आप देखिए कि माँ और बच्चे का रابطہ कैसा होता है। हमारे क्या है, बच्चा आया हुआ था, हेलो मम्मी डैडी क्या हाल है, हेलो हाय, ठीक है, दूर से सलाम करके गुजर गए। नहीं, इमाम हसन ने दरवाजे से दाखिल होने के बाद सलाम नहीं किया। क्या है जुमले दोबारा सुनो, व इज़ा फमा कानत इल्ला साअतन व इज़ा बिवलदी अलहसन कद अकबला, ठीक, मेरा बेटा हसन, हो आया और उस कद अकबला, वो आगे बढ़ा, आगे बढ़ा यानी माँ के सामने आया, माँ के पास। फिर अस्सलामु अलैकी या उम्मा, मादरे गिरामी आप पे मिला सलाम। यानी बच्चों को बताया कि बच्चे जो हैं वो उनकी तरबियत का अंदाज़ होना चाहिए कि बच्चों को दर हकीकत सलाम पह करनी चाहिए। ये है फातिमा ज़हरा का। अब जनाब ज़हरा कहते हैं अच्छा ठीक है, मतलब हमारे यहाँ क्या है अगर कोई बच्चा सलाम अस्सलाम वालेकुम माधुर गिर में, अच्छा ठीक है दादा बड़े मौलवी मत बनो, ठीक है नहीं, अच्छा वालेकुम सलाम, वालेकुम सलाम ठीक है जाओ। इस तरह नहीं हमारे होता है, मतलब ज़्यादा लिफ्ट नहीं कराई जाती बच्चों को। लेकिन जनाब ज़हरा के घर में क्या है, बच्चों की तरबियत के उसूल क्या है, बच्चे ने जिस चाहत से माँ को सलाम किया है माँ उससे दुगनी चाहत से अपने बच्चे को जवाब दे। यह तरबियत आज हमारे माशरे की सबसे बड़ी प्रॉब्लम यही मोहब्बत है। वो गर्मी जो खानवाने के, जो खानदान के अंदर और फैमिली के अंदर होनी चाहिए वो नहीं है, वो मोहब्बत नहीं है, वो चाहत नहीं है, वो कुर्बतें नहीं हैं, वो एक दूसरे के लिए जो है वो नफ़रत के जज्बात होते हैं। जब नफ़रत के जज्बात ना भी हों तो ये सरसरी मोहब्बत फीकी ज़िंदगी, ऐसी ज़िंदगी कि जिसमें एक दूसरे का एहतराम ना हो, एक दूसरे के लिए दिलगर्मी ना हो, एक दूसरे के लिए फीलिंग्स ना हो, फीलिंग लेस ज़िंदगी, इसका कोई फ़ायदा नहीं है। आज हमारी सबसे बड़ी प्रॉब्लम क्या है, औलाद, औलाद से मोहब्बत। ये बहुत बड़ी प्रॉब्लम है जिसकी वजह से हमारी अक्सरियत जो है वो नाबूदी की तरफ जा रही है, हमारी नौजवान नस्ल जो है वो नाबूदी की तरफ जा रही है, क्योंकि उनको वो चाहत, वो तवज्जो, वो अटेंशन नहीं मिल रही है कि जो दर हकीकत मिलनी चाहिए। जनाब ज़हरा कह रही है कि माँ और बच्चे के दरमियान सबसे बड़ा रवैया जो होना चाहिए, प्यारा रवैया, वो है मोहब्बत से जवाब। जनाब ज़हरा कहते हैं वालेकुम सलाम या कुर्रत ऐनी, मेरी आंखों की ठंडक, यानी हसन जब तुम्हें देखती हूँ बेटा तो मेरी आंखों की ठंडक हो। वह समरत फुआदी, मेरे दिल के चैन हो, मेरे दिल के मेवे हो, मेरे दिल में सुकून का सा हो। यानी माँ, बच्चा अगर माँ को कहे मादर के नाम पर सलाम हो तो वो उससे दुगने अंदाज से जवाब दे कि बेटा तुम मेरी आंखों की ठंडक हो। यानी बच्चों को ये महसूस होना चाहिए कि अगर कोई घर में मुझे चाहत से देखता है तो वह मेरे माँ बाप हैं। इसकी मिसाल कुरान से दूँ, जनाब यूसुफ अलैहिस्सलाम ने एक ख्वाब देखा, ख्वाब भी बड़ा अजीब गरीब था, 11 चाँद सितारे सूरज जो उनको, सूरज और चाँद और 11 सितारों को सजदा कर रहे हैं। इन्हीं राय तो अहद आशरा काउ का बम शम्स वल कमर राय तो हूँ ली साजिद, मुझे सजदा कर रहे हैं। बच्चा परेशान टेंशन में, लेकिन बच्चा कहाँ गया, दोस्त के पास गया, फ्रेंड के पास गया, मिस के पास गया, क्लास टीचर के पास गया, नहीं, बच्चा कहाँ आया, वालिद के पास। या अब ए मेरे वालिद, इन्नी रायतु, मैंने देखा है, अहद आशरा कौकब 11 सितारे व शम्स वल कमर रायतु हूँ ली साजिद, मैंने देखा मुझे सजदा कर रहा। बच्चा परेशान है, यानी बच्चे की पनाहगाह उसकी उसकी फैमिली होनी चाहिए, उसके वालिदैन होने चाहिए। फौरन क्या कहा, ला तख़्सुसु रियाका अला इख़्वातिका, बेटा अपना जो ख्वाब है भाइयों के साथ मत बयान करना। यानी जो नसीहत करनी थी नसीहत की, अलग़र्ज़ी कि अगर सोसाइटी में ये हो कि बच्चा अपनी प्रॉब्लम्स को अपने घर वालों से के सामने शेयर करे, ये ज़्यादा है, बेहतर है बनस्बत इसके कि बच्चा कहीं और करे। और यही वजह है कि हमारी सोसाइटी जो है तबाह बर्बाद क्यों होती जा रही, घरों में प्यार नहीं है, बच्चा फुटबॉल बना हुआ है मियाँ बीवी के दरमियान। यानी हमने ऐसे केसेस देखे तलाक के, जुदाई के लोग बाज़ औक़ात होता है ना कि चलो बच्चा हो गया है, बच्चा बीच में है, चलो पैचअप कर लेते हैं, छोड़ देते हैं, जमा हो जाते हैं, तलाक नहीं लेते। नहीं, लोग उस चीज़ की फिक्र नहीं करे कि इन पर क्या गुजरती है। और ऐसी फैमिलीज के जिनके वालिदैन दर हकीकत जुदा हो जाते हैं या उनमें मसाइल रहते हैं, उनके बच्चे ज़हनी कर वो अज़ियत का शिकार रहते हैं। या उनके वालदैन के दरमियान अगर झगड़े हो रहे हैं या नाचाकी है या तू तू मैं है या तू तड़ाक है, तो वो दर हकीकत क्या है, इनके बच्चे जहनी तौर पर बहुत डिस्टर्ब रहते हैं, इन्हें टूट जाते हैं। जैसे आपने देखा होगा ना कि अक्सर आपने टीवी पे देखा होगा तस्वीरों में कि वो ज़मीन जब पानी होता है, पानी जब खुश्क हो जाता है तो ज़मीन चटकने लगती है खुश्क हो गए, देखा है, ठीक है ना। इंसान जिसको मोहब्बत ना मिले वो बिल्कुल ऐसे टूट जाता है। चुनाचा मोहब्बत जो है वो सबसे बड़ा अंसर है खानवादे को बचाने के लिए, अपने घर वालों को बचाने के लिए, अपने अपनी फैमिली मेंबर्स को बचाने के लिए, कि जो यहाँ में नज़र आ रहा जनाब जा रहा है किसी को वालेकुम। यानी बहुत छोटा सा मसला था सलाम का जवाब, लेकिन जनाब ज़हरा भी उसको प्यार मोहब्बत से हल करना चाहती हैं। यानी बच्चे के दिल में क्या है कि माँ है जो मरकज़ है, बाप है जो मरकज़ है, बाप और माँ दर। आज क्या है, हमारा बच्चा सारी दुनिया से डिस्कस कर रहा होता है लेकिन अपने माँ बाप से डिस्कस नहीं कर रहा होता, क्योंकि उसे पता है कि वो डांटेंगे, डपटेंगे, झाड़ेंगे, गुस्सा करेंगे। लिहाजा वो जाके किसी ऐसे दोस्त से शेयर करता है अपनी प्रॉब्लम को, अपनी अपनी मुश्किल को, कि जो उसको मसल उसको मशवरा देता है। अब वो सही देता है गलत देता है वो अलग अलग मसला है, लेकिन बहरहाल वो समझता है क्योंकि मेरे घर में मेरी कोई वैल्यू नहीं है, घर में मेरी कोई पनाहगाह नहीं है, घर में मुझे कोई इंपॉर्टेंस नहीं, कोई अहमियत नहीं है, लिहाजा मैं क्यों घर में जाके बयान करूँ। जना बता रहे कि नहीं, घर में इज्जत दो, घर में एहतराम दो, घर में प्यार दो। इज्जत, एहतराम, प्यार, मोहब्बत, ये चार बुनियादी उसूल हैं सीरत जनाब ज़हरा के ख़ानदान की तरबियत लिए। मोहब्बत क्या क्या है, इज्जत, एहतराम, प्यार और मोहब्बत, ये चार उसूल हैं कि जो अगर हमारे माशरे में आ जाएं तो फिर हमारे माशरे जो हैं वो आपकी खिदमत में अर्ज़ करूँ कि गुल गुलज़ार बन जाए। खुद दुरुद मिल के भेजिए मोहम्मद वाले मोहम्मद पर, इसको भी कंप्लीट कर लूँ ताकि बस बात वादे हो जाए। उसके बाद क्या कहा, फौरन फरमाया कि फ़काल या उम्मा इन्नी शर्मिंदा कराया, मालिक रानी आपके पास से खुशबू आ रही है। ये बच्चा महसूस करे माँ को इन्नी अशमुआंदा के राय है, हाँ बेटा तुम्हारे जज जो हैं वो चादर के नीचे आराम कर रहे हैं। इमाम हसन आगे बढ़े नाहवल के साथ वकाल अस्सलामु अलैका या रसूलल्लाह। देखिए बच्चों को मालूम है कि प्राइवेसी क्या है, नाना चादर के नीचे आराम कर, बच्चा खेलते खेलते आता और चादर के नीचे चला जाता, ये कौन है, ये वही हसनैन है कि जो कभी कंधे पे चढ़ जाते हैं, कभी नमाज में पुश्त पे सवार हो जाते हैं, कोई रोक टोक नहीं। लेकिन यहाँ पता है कि यहाँ रसूलल्लाह जो हैं वो चादर के नीचे प्राइवेसी में आराम कर रहे हैं, मुखिल नहीं हों, खलल वाकई नहीं कर रहे। उसके बाद फरमाते हैं मेरे जद, सिर्फ जद नहीं है बल्कि कौन है, रसूलल्लाह। ये है तरबियत दहरा कि बच्चा भी उसे पता है कि रसूल का मुकाम क्या है। बच्चे का पहला रब्ता कौन सा, नाना और नवासे का, अस्सलाम अलैका या जद्दा, नाना आप पे सलाम। फिर कहा नहीं, फौरन ही या रसूलल्लाह, रसूलल्लाह आप पे सलाम, यानी आपका जो स्टेटस है वो मेरी नज़रों में है। यानी घर की तरबियत ऐसे होनी चाहिए कि घर का कोई बड़ा है, दादा है, दादी है, नाना है, नानी है, उनका स्टेटस होना चाहिए कि उनका एहतराम होना चाहिए। कि ऐसा नहीं हो कि वो इंसान चुटकी में बजाने लगे कि दादी जान आ रही, हम दाएं ड्राम में होंगे। अब बच्चा क्या कह रहा है, दादा जान, नाना जान, क्या आप मुझे इजाज़त देते हैं कि मैं दाखिल हो जाऊं। कहा वालेकुम सलाम या वलदी, ए मेरे बेटे तुम पे सलाम हो। फिर फौरन फरमाया वया साहिबा हौज़ी, ए मेरे हौज कौसर के मालिक तुम पे सलाम हो। अब यहाँ पे क्या है, ये क्यों कहा हौज कौसर के मालिक, यानी बच्चों के जहनों में उनके रोशन मुस्तकबिल को बिठाने के लिए लाजिम जरूरी है घर के बुजुर्गों का किरदार वाजे और रोशन में शफा होना चाहिए। हाँ भाई छोटे क्या हाल है, हाँ भाई ठिगू क्या हाल है, हमें बौने, उल्टी सीधे नाम जो रख लेते ना हम लोग, हाँ भाई चुनने, हाँ भाई मुन्ने, नहीं एहतराम से नाम लेंगे। वो चुनना जो हमेशा चुनना ही रहेगा, मुन्ना मुन्ना ही रहेगा, मुन्नी जो हमेशा मुन्नी रहेगी, गुड़िया को गुड़िया ही रहेगी वो, ठीक है ना। ये गुड़िया मुन्नी चुन्नी चुन्ना मुन्ना ये सब नाम होने चाहिए। जो नाम है उसको आप नाम लें एहतराम से, अच्छे नाम रखना वालदैन के फ़राइज में से एक फ़र्ज है, उन पर ज़रूरी है। लिहाजा उन नामों का इआदा होना चाहिए, तकरार होना चाहिए, ज़बान पे आनी चाहिए, मोहब्बत का इज़हार होना चाहिए। नाम लेना ख़ुद मोहब्बत का इजहार का सबब बनता है। लिहाजा बुजुर्ग क्या कर रहा है, वालेक सलाम या वलदी व या साहिब हाउजी, यानी रोशन मुस्तकबिल को हसन के जहनों में डाल रहे हैं। हसन तुम्हारा मुस्तकबिल क्या है, तुम हौज़े कौसर के मालिक होगे। हो मसलन मसलन कोई बच्चा जाए अपने नाना के पास, दादा के पास, हाँ भाई इंजीनियर क्या हाल है, हाँ भाई पायलट क्या हाल है, हाँ भाई जर्नल क्या हाल है, मसलन इस तरह क्या है कि उसको एक दिल चौड़ा कहा, नाना ने मुझे ये कहा है, नाना ने मुझे, दादा ने मुझे ये कहा है मसलन। और मैं नाना कहा, हाँ भाई चुनने क्या हाल है, ठीक हो, मुन्नी कैसी हो तुम, गुड़िया कैसी हो, इसको कहेंगे आप हो, हाँ शाबाश बेटा क्या बात है कैसी हो, मतलब ये क्या है, बेटा कहा, जिगर कहा, आंखों की ठंडक कहा, आंखों का तारा कहा, कलेजा कहा, चंदा कहा, ये क्या है, ये क्या दिल गर्मी लेकर आता है, ये क्या मजबूत करता है। बस वक्त ख़त्म हो गया, इसके और भी नुकात तो वो इंशाल्लाह अर्ज करूँगा। बच्चों के जहन में उनके रोशन मुस्तकबिल को वाजे करें, अलकाबात से नवाजें जो उनकी हिम्मतें बुलंद करें, वो अलकाबात जो उनको चुन्ना मुन्ना बना दें, ढीला ढाला बना दें, वो अलकाबात उनसे परहेज करना चाहिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।